यो रेडियो नेपाल हो। अब रत्नावली शर्माबाट समाचार सुन्नुहोस्। शुरूमा प्रमुख समाचार। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी बीच द्विपक्षीय र प्रतिनिधिमण्डल स्तरीय वार्ता। नेपाल र भारत बीच विभिन्न सहमति तथा सम्झौतामा हस्ताक्षर। प्रधानमन्त्री प्रचण्ड र उहाँका समकक्षी मोदीद्वारा भारतको बथनाहादेखि विराटनगरसम्मको रेल सेवाको संयुक्त रूपमा उद्घाटन। नेपालमा खुल्ला हृदयका साथ लगानी गर्न भारतका उद्योगी व्यवसायीलाई प्रधानमन्त्री प्रचण्डको आग्रह। राजस्व चुहावट मुद्दामा कर फरसुट आयोगका तत्कालीन अध्यक्ष महत सहित सदस्यहरू ढकाल र विशेष अदालतद्वारा दोषी ठहर। देशभर तापक्रममा वृद्धि भएसँगै तराई क्षेत्रको जनजीवन प्रभावित। र सुडानको राजधानी खार्तुम स्थित एक बजारमा रकेट आक्रमण हुँदा कम्तीमा 18 जनाको मृत्यु।
सुरेश, के छ खबर, कहाँ छौ?
मेरो सब ठिक छ यार, अफिसमा छु।
अनि घर तयार भयो तिम्रो?
अँ, घर त तयार भयो यार। अब घरमा इन्टरनेट, टेलिभिजन लाइन अनि टेलिफोन नम्बर पनि लिनु थियो। अब तिमी नै छौ यहाँ नेपालमा पाइने सुविधाको बारेमा जानकार भएको। म त 15 वर्ष भयो यार देशबाट टाढा भएको। सजेस्ट गर न यार, कुन राम्रो होला?
ए, इन्टरनेट, टेलिभिजन लाइन र टेलिफोन सेवाका लागि हो भने आँखा चिम्लेर नेपाल टेलिकमको फाइबर टु द होम FTTH सेवा लिइहाल। तिमीलाई चाहिएको सबै सुविधा नेपाल टेलिकममा पाउँछौ। ढुक्क भएर लिँदा हुन्छ।
ल, गजब भएछ। मलाई चाहिएको सबै सुविधा एउटै फाइबरबाट पाउने भएको छ। थ्याङ्क यू यार।
थ्याङ्क यू मलाई भन्दा नेपाल टेलिकमलाई भन। जनतालाई निरन्तर सेवा दिँदै आएको छ
नेपाल टेलिकम। राष्ट्रको संचार।
अब समाचार विस्तारमा। भारतको 4 दिने औपचारिक भ्रमणमा रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र भारतका राष्ट्रपति द्रौपदी मुर्मूबीच शिष्टाचार भेटवार्ता भएको छ। राष्ट्रपति भवनमा हिजो भएको भेटमा उहाँहरूबीच द्विपक्षीय हितका विविध विषयका साथै नेपाल भारत सम्बन्धका विविध आयामबारे छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ। प्रधानमन्त्री प्रचण्डले हिजै भारतका उपराष्ट्रपति जगदीप धनखडसँग पनि शिष्टाचार भेटवार्ता गर्नुभयो। उपराष्ट्रपति कार्यालयमा भएको भेटमा द्विपक्षीय हितका विविध विषयमा विचार विमर्श भएको थियो। यस्तै प्रधानमन्त्री प्रचण्ड र उहाँका समकक्षी नरेन्द्र मोदीबीच हिजै हैदराबाद हाउसमा भेटवार्ता भएको छ। भेटवार्ताका क्रममा विभिन्न सहमति तथा सम्झौतामा हस्ताक्षर भएको छ। प्रधानमन्त्री प्रचण्ड र उहाँका समकक्षी भारतीय प्रधानमन्त्री मोदीले भारतको बथनाहादेखि विराटनगरको बोधनगरसम्मको रेलवे सेवाको संयुक्त रूपमा उद्घाटन गर्नुभयो। हैदराबाद हाउसबाट दुई देशका प्रधानमन्त्रीले हरियो झण्डा देखाएर कार्गो रेल सेवाको उद्घाटन गर्नुभएको हो। यसै गरी नेपाल र भारतबीच विद्युत व्यापारका लागि महत्वपूर्ण मानिएको न्यू बुथवल गोरखपुर अन्तर्देशीय प्रसारण लाइनको पनि शिलान्यास गरिएको छ। हैदराबाद हाउसमा आयोजित विशेष समारोहमा प्रधानमन्त्री प्रचण्ड र उहाँका भारतीय समकक्षी नरेन्द्र मोदीले संयुक्त रूपमा आयोजनाको शिलान्यास गर्नुभयो। प्रसारण लाइन उच्च क्षमताको दोस्रो अन्तर्देशीय प्रसारण लाइन हो। हिजै प्रधानमन्त्री प्रचण्डको सम्मानमा भारतीय प्रधानमन्त्री मोदीले दीवाभोजको आयोजना गर्नुभयो। हिजो बिहान प्रधानमन्त्री प्रचण्ड नयाँ दिल्ली स्थित राजघाट पुगेर महात्मा गान्धीको समाधि स्थलमा पुष्पहार अर्पण गर्नुभयो। नेपाल र भारत बीच अन्तर्देशीय विद्युतीय भुक्तानी सम्बन्धी सम्झौतामा पनि हस्ताक्षर भएको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणका क्रममा नेपाल क्लियरिङ हाउस र भारतको एनपीसीआई बीच सहमति पत्रमा हस्ताक्षर भएको हो। सीमावर्ती भारतको कटिहार जिल्लाको बथनाहादेखि विराटनगरको बुधनगरसम्म कार्गो रेल सेवा हिजोदेखि सञ्चालनमा आएको छ। भारत भ्रमणमा रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारतीय समकक्षी नरेन्द्र मोदीसँग संयुक्त रूपमा नयाँ दिल्लीबाट हरियो झण्डा देखाएर उद्घाटन गर्नुभएपछि बथनाहाबाट छुटेको रेल 8 किलोमिटर दूरीमा रहेको विराटनगर बुधनगर स्थित नेपाल कस्टम यार्डमा आइपुगेको हो। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारत र नेपालबीच धार्मिक र सांस्कृतिक सम्बन्ध निकै पुरानो र घनिष्ठ रहेको बताउनु भएको छ। भारतको औपचारिक भ्रमणमा रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँगको भेटवार्तापछि हिजो आयोजित संयुक्त पत्रकार सम्मेलनमा उहाँले नेपाल भारत सम्बन्धलाई हिमाल जत्तिकै उचाई प्रदान गर्नका लागि काम गरिरहने उल्लेख गर्नुभयो। प्रधानमन्त्री मोदीले सीमा लगायत सबै मुद्दा र अन्य विषयलाई समाधान गर्ने भन्नुहुँदै प्रधानमन्त्री प्रचण्ड र आफूले रामायण सर्किटसँग सम्बन्धित परियोजनालाई तीव्र गतिमा अगाडि बढ़ाउन चाहेको बताउनुभयो। 9 वर्ष अघि सन् 2014 आफूले भारतीय प्रधानमन्त्रीका रूपमा कार्यभार सम्हालेको 3 महिनाभित्र नेपालको पहिलो भ्रमण गरेको स्मरण गर्नुहुँदै उहाँले 9 वर्षमा दुई देशबीच एकीकृत जाँच चौकी, आईसीपी, अन्तर्देशीय पेट्रोलियम पाइपलाइन निर्माण, ब्रोडगेज रेल लाइन स्थापना, सीमा क्षेत्रमा नयाँ प्रसारण लाइन, नेपालबाट 450 मेगावाट बिजुली आयात लगायत अनेकौं क्षेत्रमा उल्लेख्य उपलब्धि हासिल भएको उल्लेख गर्नुभयो। संयुक्त पत्रकार सम्मेलनलाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाल भारतको नजिकको विकास र समृद्धिको प्रमुख साझेदार भएको उल्लेख गर्नुभयो। उहाँले नेपाल र भारत बीचको सम्बन्ध सदियौंदेखि सामाजिक सांस्कृतिक रूपमा बलियो रहँदै आएको पनि उल्लेख गर्नुभयो। भारत नेपालको नजिकको विकास र समृद्धिको साझेदार भएको उल्लेख गर्नुहुँदै प्रधानमन्त्री प्रचण्डले नेपाल सन् 2026 अति कम विकसित मुलुकबाट स्तरोन्नति हुने क्रममा रहेकाले भारतको निरन्तर सहयोगको अपेक्षा गर्नुभयो। त्यस अवसरमा प्रधानमन्त्री प्रचण्डले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई नेपालको सौहार्दपूर्ण भ्रमणका लागि निम्तो दिनुहुँदै आफू स्वागत गर्न आतुर रहेको बताउनुभयो। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपालमा खुला हृदयका साथ लगानी गर्न भारतका उद्योगी व्यवसायलाई आग्रह गर्नुभएको छ। हिजो साँझ नेपाल उद्योग वाणिज्य महासंघ र भारतीय उद्योग परिसंघले आयोजना गरेको बिजनेस समिटलाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री प्रचण्डले नेपालमा लगानीका लागि आउन भारतीय व्यवसायलाई आग्रह गर्नुभयो। सरकारले नीतिगत कानूनी तथा अन्य धेरै विषयमा सहजीकरण गरेको र लगानी मैत्री वातावरण बनाएको उल्लेख गर्नुहुँदै प्रधानमन्त्री प्रचण्डले सरकार र निजी क्षेत्रको साझा प्रयासबाट अगाडि बढ़न वर्तमान सरकार तयार रहेको उल्लेख गर्नुभयो। उहाँले सरकारले लगानीकर्ताको हितका लागि एकल बिन्दु सेवा केन्द्र, लगानी मैत्री कानून तथा विशेष आर्थिक क्षेत्र निर्माण गरेर धेरैभन्दा धेरै सहजीकरण गरेको उल्लेख गर्नुभयो। निजी क्षेत्रलाई बलियो र शक्तिशाली सहयोगीका रूपमा सरकारले चित्रण गर्दै सँगै साथमा लिएर जाने प्रतिबद्धता गरेको र सोही अनुसार वातावरण समेत बनाएको स्पष्ट पार्नुहुँदै प्रधानमन्त्री प्रचण्डले भारतीय कम्पनीले नेपालमा गरेको लगानीले दिएको प्रतिफलका बारेमा पनि जानकारी गराउनुभयो। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सांसदले संसदीय क्षेत्र पूर्वाधार विकास कार्यक्रम खारेजीको माग गर्दै संघीय संसद सचिवालयमा संकल्प प्रस्ताव दर्ता गराउनु भएको छ। आर्थिक स्रोतको उचित उपयोग हुन नसक्ने भन्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदले अर्थ मन्त्रालयबाट उक्त कार्यक्रमका लागि तत्काल बजेट विनियोजनको कार्य रोक्न माग गर्दै प्रस्ताव दर्ता गराउनु भएको हो। असहज आर्थिक परिस्थितिमा यस्तो कार्यक्रमले जनतामा आर्थिक भार थप्ने र बजेटको विश्वसनीयतामाथि नै प्रश्नचिन्ह खड़ा गरेकाले अर्थ मन्त्रालयबाट बजेट विनियोजनको कार्य तत्काल रोकी उक्त बजेट अन्य आवश्यक विकास निर्माणका लागि परिचालन गर्न संकल्प प्रस्तावमा उल्लेख छ। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं सांसद डोल प्रसाद अर्याल, मनिष झा, असीम शाह, हरि ढकाल, तोसीमा कार्की लगायतले हिजो सचिवालयमा संकल्प प्रस्ताव दर्ता गराउनु भएको हो। नेकपा एमालेको सचिवालय बैठक आज बोलाइएको छ। ललितपुरको च्यासल स्थित पार्टी मुख्यालयमा 11:30 बजे बोलाइएको बैठकमा समसामयिक राजनैतिक अवस्था र पार्टीको आन्तरिक जीवनबारे छलफल गरिने एमाले उपमहासचिव विष्णु रिमालले जानकारी दिनुभयो। वन तथा वातावरण मन्त्री डाक्टर वीरेन्द्र प्रसाद महतोले चुरे तथा पर्यावरण संरक्षणका लागि सरकार गम्भीर रहेको बताउनु भएको छ। चुरे तथा नदी प्रणाली सरोकार पत्रकार समाजका पदाधिकारीसँग हिजो सिराहामा भएको भेटमा मन्त्री महतोले चुरे क्षेत्रको संवेदनशीलता र त्यसले तराई मधेसमा पार्ने प्रभावका विषयमा सरकार सचेत रहेकाले संरक्षणमा प्रतिकूल असर पार्ने गरी कुनै कार्य नहुने स्पष्ट पार्नुभयो। उहाँले पर्यावरण संरक्षणका क्षेत्रमा कलम चलाउँदै आएका पत्रकारको सकारात्मक भूमिकाले चुरे र चुरे हुँदै बग्ने खहरे एवं नदी प्रणालीको व्यवस्थापनका लागि महत्वपूर्ण भूमिका हुने भएकाले निरन्तर कलम चलाउन आग्रह गर्नुभयो। नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले पार्टी पुनर्निर्माणका लागि गुटको अन्त्य हुनुपर्ने बताउनु भएको छ। कांग्रेसको शुभेच्छुक संस्था नेपाल छापाखाना तथा संचार सम्बद्ध श्रमिक संघले हिजो आयोजना गरेको आजको राजनैतिक अवस्था र ट्रेड युनियन विषयक विचार गोष्ठीमा उहाँले पार्टी रूपान्तरणका लागि गुटहरू भत्काउनु पर्ने बताउनुभयो। उहाँले कांग्रेसले युवालाई भविष्यप्रति आशावादी बनाउने खालका कार्यक्रम संचालन गरिनुपर्ने पनि बताउनुभयो। राज्यले पाउनुपर्ने कर मिनाहा गरेको अभियोगमा कर फर्स्युट आयोगका तत्कालीन अध्यक्ष लुम्बध्वज महत र सदस्यद्वय उमेश प्रसाद ढकाल र चुडामणि शर्मा ढकाललाई विशेष अदालतले दोषी ठहर गरेको छ। क्षेत्राधिकार विपरीत कर मिनाहा गरेको अभियोगमा उनीहरूलाई दुई मुद्दा लगाइएको थियो। विशेष अदालतका अध्यक्ष श्रीकान्त पौडेल र सदस्यद्वय यमुना भट्टराई र शालिग्राम कोइरालाको इजलासले कर हिनामिना अभियोगमा तीनैजनालाई दोषी ठहर गरेको हो। इजलासले अकुत सम्पत्ति आर्जन गरेको मुद्दामा भने शर्मालाई सफाई दिएको छ। विशेष अदालतका प्रवक्ता दिपेन्द्र नाथ योगीका अनुसार कसुर ठहर भएका दुई मुद्दाको सजाय निर्धारण जेठ 25 गते हुनेछ। 3 वर्ष वा सोभन्दा बढ़ी कैद सजाय हुन सक्ने मुद्दामा शुरूमा कसुर ठहर र सजाय निर्धारण पछि हुने कानूनी व्यवस्था छ। कसुर ठहर गर्ने इजलासबाटै बढ़ीमा 30 दिनभित्र सजाय निर्धारण हुने व्यवस्था छ। अख्तियारले कर विवादको मुद्दा विचाराधीन हुँदा नै चुडामणि शर्मा विरूद्ध अकुत सम्पत्तिमा पनि विशेष अदालतमा मुद्दा दायर गरेको थियो। 2074 माघ 15 गते दायर मुद्दामा भने अदालतले शर्मा र उहाँकी पत्नीलाई समेत सफाई दिएको छ। केही दिन यता काठमाडौँ उपत्यका लगायत देशभरको तापक्रम वृद्धि हुँदै गएको छ। यस वर्ष मनसून केही ढिला गरी नेपाल प्रवेश गर्ने भएकाले देशभर तापक्रम अझै बढ़ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। अहिले काठमाडौँको अधिकतम तापक्रम 30 डिग्री सेल्सियस रहेको छ। केही दिन काठमाडौँको तापक्रम पनि बढ़ने सम्भावना रहेको महाशाखाले जनाएको छ। महाशाखाका मौसमविद गोविन्द झाका अनुसार यस वर्षको मनसून ढिला गरी नेपाल प्रवेश गर्ने भएकाले गर्मी अझै बढ़ने सम्भावना रहेको छ। पश्चिमी वायु र स्थानीय वायुको प्रभाव कम हुँदै गएपछि गर्मीले तराईको जनजीवन प्रभावित भएको छ। गर्मीका कारण झापा, मोरङ, सुनसरी, बेरगंज लगायतका जिल्लामा पठन पाठन समेत केही दिनलाई बन्द गरिएको छ। मौसमविद झाले जनकपुर, वीरगंज, भैरहवा, नेपालगंज लगायत तराईका सबै क्षेत्रको तापक्रम 44 डिग्री सेल्सियससम्म पुग्ने बताउनुभयो। मनसून जून 13 अर्थात जेठ 30 गते नेपालमा भित्रनुपर्ने भए पनि नेपाल भित्रने मनसून विकसित नभएर लुप्त रहेकाले असार पहिलो हप्ता मात्र मनसून भित्रने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। बाँकेमा अत्यधिक गर्मी बढ़ेपछि खजुरा गाउँपालिका भित्रका सबै विद्यालयहरू 3 दिनका लागि बन्द गरिएको छ। गर्मी र तातो हावाका कारण जनजीवन प्रभावित भएसँगै बारा, पर्सा र रौतहटका सामुदायिक तथा संस्थागत विद्यालयहरू एक साताका लागि बन्द गरिएका छन्। काठमाडौँ महानगरपालिकाले 32 वटै वडाभित्र बसोबास गर्ने ज्येष्ठ नागरिकलाई निशुल्क सेवा दिने भएको छ। काठमाडौँ महानगरपालिका र छत्रपाटी निशुल्क चिकित्सालय बीच भएको सम्झौता अनुसार महानगरभित्रका 70 वर्ष उमेर काटेका ज्येष्ठ नागरिकलाई छत्रपाटी चिकित्सालयले सबै स्वास्थ्य सेवा निशुल्क उपलब्ध गराउने सहमति भएको महानगर प्रमुख बालिन शाहले जानकारी दिनुभयो। कपिलवस्तुको बाणगंगा नगरपालिका 6 मटेरिया बस्ने 70 वर्षीय बमबहादुर थारू र उनको भतिज 18 वर्षीय उनकी भतिजी 18 वर्षीय अञ्जनी थारूको हत्या गरेको अभियोगमा रूपन्देही कञ्चन गाउँपालिका 2 बगही बस्ने 22 वर्षीय मोहन थारूलाई हिजो प्रहरीले पक्राउ गरेको छ। मोहनले उनीहरूकै घरमा गई चक्कु प्रहार गर्दा गम्भीर घाइते भएका बम बहादुरको सामुदायिक अस्पताल 4 नम्बरमा उपचारका क्रममा तथा अञ्जनीको सोही अस्पताल हुँदै भैरहवा मेडिकल कलेजमा थप उपचारका क्रममा मृत्यु भएको हो। घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ। नेपाली मुस्लिम धर्मावलम्बीहरू हज गर्नका लागि साउदी अरबको तीर्थस्थल मक्का मदिना जान शुरू गरेका छन्। नेपाल हज समिति काठमाडौँ सचिवालयका अनुसार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट साउदी अरबको मक्का मदिनाका लागि पहिलो चरणमा हिजो 266 जना हज यात्रीहरू गएका हुन्। यस्तै जेठ 19 गते 240, जेठ 20 गते 122, जेठ 22 गते 132, जेठ 23 गते 288 र जेठ 24 गते 72 जना गरी नेपालमा 1120 जना हज यात्रीहरू हज गर्नका लागि मक्का मदिना जाने हज समिति सचिवालयले जनाएको छ। बझाङका जनताले आगामी आर्थिक वर्षको बजेटले स्थानीय तहको अधिकारका विषयमा ध्यान नदिएको गुनासो गरेका छन्। जगदीश रोकाएको रिपोर्ट।
नेपाल सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्ष 2080-81 को बजेट वक्तव्यमाथि देशभरि क्रिया प्रतिक्रिया आइरहेका बेला बझाङी जनताहरूले पनि यसपालिको संघीय सरकारको बजेट कार्यक्रम योजनामाथि आफ्नो अभिमत राखेका छन्। जय पृथ्वी नगरपालिकाका नगर प्रमुख चेतराज बजाल लगायत जिल्लाका अन्य व्यक्तिहरूको यस्तो धारणा रहेको छ।
हामीले हेर्ने भनेको संविधानको अक्षर भावना अनुसार जुन राजस्वलाई एकै पटक स्थानीय तह, प्रदेश र संघीय 3 वटा सरकारको करले कति पाउनुपर्ने हो बाँडफाँड गर्नुपर्नेतिर सरकार जानु पर्थ्यो। त्यो सिस्टममा संघीय सरकार बाधक छ। अहिले पनि मेन पावर पनि स्थानीय तहलाई नदिने, बजेट पनि स्थानीय तहलाई नदिने, 70% बजेट केन्द्रले बाँड्ने जुन कुरा छ त्यसको हामी सम्पूर्ण स्थानीय तहका सरकारहरू सशक्त खिलाफमा छौं। त्यतातिर सरकार जानुपर्ने भन्ने छ। अहिलेको आर्थिक अवस्था सुधार्नको लागि केही न केही प्रयासहरू त गरेको देखिन्छ।
शिक्षामा पोहोर सालको भन्दा 1% जति वृद्धि भएको छ, एउटा सकारात्मक पक्ष पनि हो। आर्थिक क्राइसिस जुन चलिरहेको छ, मितव्ययी ढंगले सरकार अगाडि बढ्यो भन्ने मलाई लाग्छ।
लक्षित समूहसम्म विनियोजित बजेट पुग्नुपर्छ, जनताले केही न केही राहत महसुस गर्छ गर्न पाउनेछन्, नत्र भने यो कर्मकाण्ड नै हो।
आफ्नै देशमा रोजगारी हुनुपर्छ, खाऊ भने पानी पुगिया छैन सर हाम्रो घरमा त।
जति सरकार आए पनि, जति चुनाव आए पनि, जति बजेट भाषण आए पनि हाम्रा दुःख उही हुन्।
बेरोजगारहरूलाई रोजगार दिन सके राष्ट्रले लिएको सुखी नेपाली र समृद्ध नेपालको नारा पूरा हुन सक्ने यहाँका धेरै मान्छेहरूको भनाइरहेको छ। जगदीश रोकाया, रेडियो नेपाल, बझाङ।
पश्चिम नेपालका थारू समुदायमा जनस्वास्थ्य समस्याका रूपमा रहेको सिकल सेल एनिमिया रोग अझै पनि नियन्त्रण हुन सकेको छैन। यसको नियन्त्रणका लागि बाँकेको कोहलपुर नगरपालिकाले गर्भवती र बालबालिकाहरूको अनिवार्य सिकल सेल जाँच शुरू गरेको छ। नवीन गिरीको रिपोर्ट।
कोहलपुर नगरपालिकामा वंशानुगत सिकल सेल एनिमिया रोगको समयमै पहिचान गरी त्यसको नियन्त्रणका लागि गर्भवती र 9 महिनाका बालबालिकाहरूको रगत परीक्षण गरेर सिकल सेल जाँच गर्न शुरू गरिएको हो। 9 महिनामा दादुराको खोप लगाएपछि ती बालबालिकाहरूको सिकल सेल जाँच गरिएको छ भने गर्भवती महिलामा गर्भ रहेको 6-7 महिनामा सिकल सेल जाँच अनिवार्य गर्ने गरी नगरपालिकाका 15 वटै वडामा अभियान शुरू गरिएको छ। कोहलपुर नगरपालिका नगर स्वास्थ्य अस्पतालका सिकल सेल एनिमिया प्रयोगशाला प्रमुख शिव गौतम।
कोहलपुर नगरपालिकाले चाहिँ चेन ब्रेक गर्नलाई नै सम्पूर्ण 1-15 नम्बरै वडाको गर्भवती महिलाहरूका साथै 9 महिनाको दादुरा खोप लगाइसकेपछि ती बाल बालिकाहरूको अनिवार्य रूपमा सिकल सेल टेस्ट जाँच गर्ने गरेको छ।
थारू समुदायको बढी बसोबास रहेको कोहलपुरमा सिकल सेल परीक्षण दरमा वृद्धि भएको छ। हालसम्म 15,000 बढीको सिकल सेल एनिमिया जाँच भइसकेको स्वास्थ्य शाखाले जनाएको छ। 20 जना भन्दा बढी गर्भवती महिलाले समेत सिकल सेल जाँच गराइसकेका छन्। रिपोर्टको प्रतीक्षामा रहेकी रामकुमारी थारू।
गर्न त गरेका छन्, अब के देखाएको छ रिपोर्ट चाहिँ आएको छैन। सरले अनि यसको बारेमा नि भन्नुभयो, चेक गराउनु भन्नुभयो, अनि हामीले गराएको।
रगत जाँच गरेर मात्रै विवाह गर्ने, 9 महिनाको बच्चालाई दादुराको खोप लगाउन आउँदा हेमोग्लोबिन इलेक्ट्रोफोरेसिस जाँच गर्ने, सबैको रेकर्ड राख्ने काम गर्दा सिकल सेल एनिमिया रोग नियन्त्रण गर्न सकिने चिकित्सकहरू बताउँछन्। सिकल सेलबाट भावी पुस्तालाई जोगाउन रोगी रोगी बीचको विवाह रोक्नुपर्ने भेरी अस्पताल नेपालगंजका वरिष्ठ फिजिसियन डाक्टर राजन पाण्डे भनाइ छ।
समुदायमा रहेका बाहकहरू जो लुकेर रहेको छ उनीहरूको चाहिँ हेमोग्लोबिन इलेक्ट्रोफोरेसिस जाँच गरेर बेलैमा पहिचान गरेर विवाहपूर्व नै थाहा पाएर वैवाहिक परामर्श गर्न सकेको खण्डमा मात्रै न्यूनीकरण गर्न सकिन्छ।
सिकल सेल प्रभावित सन्तति नजन्माउनका लागि वर वा वधु एकजना सामान्य अर्थात निरोगी हुन आवश्यक छ। सिकल सेल रोगीले पनि सामान्य व्यक्तिसँग विवाह गर्दा सन्ततिहरू रोगी नहुने चिकित्सकहरूको भनाइ छ। वंशानुगत यो रोग भावी पुस्तामा सर्न नदिन कोहलपुर नगरपालिकासँगै बाँकेका अन्य थारू बहुल पालिकाहरूमा जनचेतनासँगै सिकल सेल रोगको स्क्रिनिङ हुँदै आएको छ। नवीन गिरी, रेडियो नेपाल, नेपालगंज।
समाचार रेडियो नेपालबाट सुनिरहनु भएको छ। अब केही अन्तर्राष्ट्रिय समाचार। सुडानको राजधानी खार्तुम स्थित एक बजारमा रकेट आक्रमण हुँदा कम्तीमा 18 जनाको मृत्यु भएको छ। आक्रमणमा 100 भन्दा बढ़ी मानिस घाइते भएका छन्। गत अप्रेलमा विद्रोही र सेनाबीच शुरू भएको युद्ध अमेरिका र साउदी अरेबियाको मध्यस्थतामा केही समय रोकिएको थियो। विगत 7 हप्तादेखिको युद्धमा करिब 900 सर्वसाधारणले ज्यान गुमाइसकेका छन्। संयुक्त राष्ट्रसंघका अनुसार सुडानमा 20% बढ़ी जनसंख्या मानवीय सहयोग र सुरक्षाको पर्खाईमा रहेको छ। लेबनानका सार्वजनिक सुरक्षा महानिर्देशक इलियास अल बाइसारीले संयुक्त राष्ट्रसंघको शरणार्थी उच्चायुक्तलाई विस्थापित सिरियालीहरूको तथ्याङ्क उपलब्ध गराउन आह्वान गर्नुभएको छ। युएनएचसीआरका अधिकारीहरूलाई बिना शर्त विस्थापित सिरियालीहरूको तथ्याङ्क उपलब्ध गराउन आग्रह गरिएको छ। अल बाइसारीलाई उद्धृत गर्दै समाचार स्रोतले उल्लेख गरेको छ, लेबनान सरकारले सिरियाली शरणार्थीहरूलाई आफ्नो मातृभूमिमा सुरक्षित फिर्ता गर्ने लक्ष्य राखेको छ। लेबनानको आन्तरिक सुरक्षा र आर्थिक अवस्थाले उनीहरूलाई त्यहाँ बस्न असजिलो देखिएको छ। अब आर्थिक समाचार।
नेपालमा पर्यटक आवागमन कोविड अगाडिको अवस्थामा फर्किन थालेको छ। हवाईमार्ग हुँदै मे महिनामा 77,730 पर्यटक नेपाल भित्रिएका नेपाल पर्यटन बोर्डले जनाएको छ। कोविड अघि सन् 2019 मे महिनामा हवाईमार्ग हुँदै 78,329 पर्यटक नेपाल भित्रिएका थिए। यसपालिको मे महिनामा कुल 77,730 पर्यटक नेपाल भित्रिएकामा सबैभन्दा बढ़ी भारतबाट 36,575 पर्यटक हवाई मार्ग हुँदै नेपाल आएको देखिएको छ। त्यसपछि दोस्रो धेरै पर्यटक अमेरिकाबाट 8,545 जना आएका छन् भने चीनबाट 4,667 पर्यटक मे महिनामा नेपाल आएको देखिएको छ। पर्यटन क्षेत्र विस्तारै पुरानैलयमा फर्किन थालेको र मे महिनाको तथ्याङ्कले उत्साहित बनाएको भैरहवाका अग्रज पर्यटन व्यवसायी चन्द्रप्रकाश श्रेष्ठले बताउनुभयो। सन् 2023 पाँच महिनामा भने 4,04,257 विदेशी पर्यटक हवाईमार्ग हुँदै नेपाल भित्रिएको नेपाल पर्यटन बोर्डले जनाएको छ। नेपाल एसोसिएशन टूर एण्ड ट्राभल्स एजेन्ट्स नाटाले आर्थिक वर्ष 2080-81 को बजेट मार्फत हवाई टिकटमा लगाइएको भ्याट फिर्ता गर्न माग गरेको छ। नाटाका अध्यक्ष रमेश थापाले विज्ञप्ति जारी गर्दै जेठ 15 गते सरकारले सार्वजनिक गरेको बजेट भाषणमा हवाई टिकटमा 13% अतिरिक्त भ्याट लिने व्यवस्था गरेकोमा सो व्यवस्था हटाउन माग गर्नु भएको हो। नेपालबाट टिकट काट्दा भ्याट तिर्नुपर्ने र विदेशबाट टिकट काट्दा भ्याट तिर्नु नपर्ने व्यवस्थाले नेपाली टूर तथा ट्राभल कम्पनी मारमा पर्ने नाटाको भनाइ छ। नाटाले कोरोना महामारीपछि तंग्रिँदै गरेको नेपालको पर्यटन व्यवसायमा साबिककै आन्तरिक तथा अन्तर्राष्ट्रिय भाडाधर महँगो रहेको अवस्थामा भ्याट थप्दा भाडाधर झनै महँगो पर्ने र यात्रुले खरिद गर्न नसक्ने अवस्था देखिएको जनाएको छ। नाटाले सन् 2023 देखि 2032 पर्यटन भ्रमण दशकका रूपमा मनाउने निर्णय बजेट मार्फत गरिनु भने सकारात्मक पक्ष भएको जनाएको छ। फलफूल पकाउन हानिकारक विषादी क्याल्सियम कार्बाइड प्रयोग गर्ने क्रम बढ्दै गएको देखिएपछि कृषि विज्ञहरूले फलफूल खरिद गर्दा सजग हुन आग्रह गरेका छन्। क्यान्सर जस्तो गम्भीर रोग लाग्न सक्ने विषादीको प्रयोग गरेको भेटिन थालेपछि जनस्वास्थ्यलाई ध्यान दिँदै कृषि विज्ञहरूले फलफूल खरिद गर्दा सजग हुन आग्रह गरेका हुन्। सिजन अनुसारको फलफूल उपभोग गर्दा भने विषादीको जोखिम कम हुने कृषि विज्ञ मकबुल अलीले बताउनुभयो।
आर्थिक समाचारका साथमा सुरेन्द्र मणि त्रिपाठी, अब खेल समाचार।
नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले घुँडामाथिसम्म दुवै खुट्टा गुमाउनुभएका भूतपूर्व गोर्खा सैनिक हरिबहादुर बुढा मगरले विश्व सर्वोच्च शिखर सगरमाथाको सफलतापूर्वक आरोहण गरेकोमा बधाई दिनुभएको छ। बिहिबार धुमराई स्थित आफ्नै निवासमा भेट गर्दै पूर्व प्रधानमन्त्री देउवाले घुँडामाथिसम्म दुवै खुट्टा गुमाउनुभएका बुढा मगरले सर्वोच्च शिखर सगरमाथामा सफलतापूर्वक आरोहण गर्नु भनेको फरक क्षमता भएका र हामी सबैका लागि उदाहरणीय कार्य भएको बताउनुभयो। घरेलु टोली मलेसियामाथि पाउना टोली नेपालले तेस्रो महिला T20 अन्तर्राष्ट्रियमा जित हासिल गरेको छ। बिहिबार भएको खेलमा नेपालले मलेसियालाई 27 रनले हराएको हो। जितसँगै नेपालले 3 खेलको महिला T20 अन्तर्राष्ट्रिय सिरिजमा 2-1 अग्रता लिएको छ। नेपालले दिएको 111 रनको लक्ष्य पछ्याएको मलेसियाले निर्धारित 20 ओभरमा 4 विकेट गुमाएर 83 रन मात्र बनाउन सक्यो। नेपालका लागि सीता राणा मगर, इन्दु वर्मा र कविता कुवरले समान 1-1 विकेट लिए। त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित 20 ओभरमा 5 विकेट गुमाएर 110 रन बनाएको थियो। नेपालका लागि कप्तान रुबिना छेत्रीले 15 बलमा 3 चौका र 1 छक्काको सहयोगमा सर्वाधिक 27 रन बनाए। नेपालको दोस्रो ओभरमा नै व्यक्तिगत 2 रनमा ओपनर कविता कुमारलाई गुमाएको थियो। ज्योति पाण्डेले 23 र सीता राणा मगरले 21 रन बनाए। तेस्रो विकेटका लागि सीता राणा मगर र इन्दु वर्मा बीचमा 32 रनको साझेदारी भएसँगै नेपाल बलियो एकफल तर्फ लम्किएको थियो। वर्माले 20 रन बनाए। इन्दु र कप्तान रुबिना छेत्रीका बीचमा तेस्रो विकेटका लागि 29 रनको साझेदारी गरे। बिन्दु रावल 3 तथा कविता जोशीले 1 रनमा अवस्थित रहे। मलेसियासँगको चौथो खेल आगामी शनिबार रहेको छ। त्रिभुवन आर्मी क्लबका खडक बहादुर खड्काले खप्तट शैलेश्वरी हाई अल्टिच्युड म्याराथनको उपाधि जितेका छन्। सुदूरपश्चिम खेलकुद परिषदसँगै डोटी उद्योग वाणिज्य संघको आयोजना र नेपाली सेनाको भैरव प्रसाद गढको व्यवस्थापनमा भएको खप्तट शैलेश्वरी म्याराथनको दोस्रो संस्करणको उपाधि आर्मीका खड्काले जितेका हुन्। खप्तटको 3,300 फिट उचाइबाट शुरू म्याराथनको निर्धारित 42.5 किलोमिटर दूरी च्याम्पियन भएका खड्काले 2 घण्टा 37 मिनट 46 सेकेण्डमा पार गरे। खड्काले 125,000 रूपियाँ पुरस्कार प्राप्त गरे।
अब मौसम। आज देशका पहाड़ी भागमा आंशिकदेखि सामान्य बदलिरही कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाड़ी भागका केही स्थानका साथै अन्य पहाड़ी भागका 1-2 स्थानमा मेघगर्जन र चट्याङ सहित हल्का वर्षा हुने र अन्य भागमा मौसम प्राय सफा रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। गत 24 घण्टामा काठमाडौँ उपत्यकामा मापन गरिएको अधिकतम तापक्रम 32.3 डिग्री सेल्सियस, न्यूनतम तापक्रम 18 डिग्री सेल्सियस, अहिले बिहानको सापेक्षिक आर्द्रता 82%। आज दिउँसो काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम 31-33 डिग्री सेल्सियसका बीच रहने अनुमान छ। काठमाडौँ उपत्यकामा सूर्योदय अघि बिहान 5:08 भयो भने सूर्यास्त भरे साँझ 6:56 हुनेछ। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी बीच द्विपक्षीय र प्रतिनिधिमण्डल स्तरीय वार्ता। नेपाल र भारत बीच विभिन्न सहमति तथा सम्झौतामा हस्ताक्षर। प्रधानमन्त्री प्रचण्ड र उहाँका समकक्षी मोदीद्वारा भारतको बथनाहादेखि विराटनगरसम्मको रेल सेवाको संयुक्त रूपमा उद्घाटन। नेपालमा खुला हृदयका साथ लगानी गर्न भारतका उद्योगी व्यवसायलाई प्रधानमन्त्री प्रचण्डको आग्रह। राजस्व चुहावट मुद्दामा कर फरसुट आयोगका तत्कालीन अध्यक्ष महत सहित सदस्यहरू ढकाल र शर्मा विशेष अदालतद्वारा दोषी ठहर। देशभर तापक्रम वृद्धि भएसँगै तराई क्षेत्रको जनजीवन प्रभावित। र सुडानको राजधानी खार्तुम स्थित एक बजारमा रकेट आक्रमण हुँदा कम्तीमा 18 जनाको मृत्यु। सुन्दै हुनुहुन्थ्यो रेडियो नेपालबाट बिहान 7 बजेको समाचार। सकियो 8 बजे अंग्रेजीमा समाचार सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।